नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी स्थानीय चुनाव बारे व्यक्त भइरहेका आशंका बारे छलफल गर्दैछौ। वैशाख 31 गते हुने पहिलो चरणको स्थानीय तहको चुनावका लागि भोलि मनोनयन दर्ता गर्ने कार्यतालिका भए पनि अझै चुनाव हुन्छ कि हुँदैन भन्ने अन्यल उत्तिकै छ। हिजो संविधान संशोधन प्रस्ताव पारित गरेर सरकारले चुनावको सुनिश्चितता गर्ने बताए पनि संसद 21 गतेसम्मका लागि सरेको छ। सत्ता पक्षका सांसद नै अनुपस्थित भएपछि सरकार संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रयासबाट एकाएक पछि हटेको हो। यस्तै हिजो नै प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि राजनैतिक घटनाक्रम नयाँ ढंगले विकसित भइरहेको छ। उपप्रधान तथा गृहमन्त्रीको राजीनामा, सरकारबाट बाहिरिने राप्रपाको तयारीले चुनाव झन अन्यलमा परेको छ। आजको कार्यक्रममा हामी वैशाख 31 लागि तोकिएको चुनाव हुन्छ कि हुँदैन, विकसित राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ, सत्ता हस्तान्तरण कहिले हुन्छ लगायतका विषयमा छलफल गर्दैछौ। छलफलमा हामीसँग हुनुहुन्छ सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल। तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा स्वागत छ।
हवस्, धन्यवाद।
अझै पनि चुनावको विश्वसनीय वातावरण बन्न नसकेको, हामी त भोलि मनोनयन गर्दैछौँ वैशाख 31 लागि तोकिएको स्थानीय तहको पहिलो चरणको चुनावका लागि,
चुनाव हुने निश्चित छ भोलिको मनोनयन 31 गतेको चुनाव। अब संविधान घोषणा गर्दाका जटिलताहरू अहिले पनि यथावत छन्, सबै पात्र प्रवृत्ति चरित्रहरूले खेलि नै राखेका छन्। जे समस्या हिजो थियो आज पनि छन् भनेर बुझ्नुपर्छ। तर चुनाव हुन्छ
भनेपछि मनोनयन गर्ने अघिल्लो दिनसम्म, दुई दिन अगाडि बाँकी रहँदा पनि राजनीतिक दलका नेताहरूको अभिव्यक्ति सुन्दाखेरि, राजनीतिक घटनाक्रम हेर्दाखेरि र कूटनीतिक नियोगका प्रतिनिधिहरूको सक्रियता हेर्दाखेरि अझै पनि चुनाव हुँदैन कि के हो के हो भन्ने, एकातिर दलहरूलाई चाहिँ उम्मेदवारी चयनको चटारो छ भने अर्कोतिर चाहिँ कार्यकर्ताहरूले, आम मानिसले चाहिँ चुनाव हुँदैन कि भन्ने आशंका चाहिँ व्यक्त गरिरहेका रहेछन्।
त्यो त हेर्नुहोस्, म मधेस तराईतिरै छु, सबै खालका छलफलमा भाग लिइराखेको छु, विराटनगरदेखि रामेछापसम्म। म यहाँ तराईका अधिकांश यो पूर्वी तराईका जिल्लाहरूमा गएको छु। त्यो खालको चाहिँ प्रश्नहरू चाहिँ उठेका छन्। दलहरूले आफ्नो आफ्नो स्वार्थ अन्तर्गत पनि हेरेका छन्, आफूलाई नाफा नोक्सान के हुन्छ भनेर। मैले अघि चर्चा गरेँ नि, संविधान घोषणा गर्दा संविधान घोषणा गर्न नदिने प्रवृत्ति पनि सक्रिय नै छ, त्यो भिन्न ढङ्गले प्रस्तुत हुने भयो। अनि हाम्रो कार्यान्वयनको प्रक्रिया चाहिँ अब संविधान कार्यान्वयन गर्दै संविधानको सर्वस्वीकारितातिर जाने हो, त्यसैले गर्दाखेरि चाहिँ अब यही बेलामा चुनाव जसरी पनि गराउनुपर्छ भन्ने उत्कट इच्छा अन्तर्गत चाहिँ दुई चरणका कुरा र संविधान संशोधनका विषयवस्तुले पनि विभिन्न ढङ्गले चाहिँ विश्लेषण, आकलन या संशयहरू प्रकट गर्ने परिस्थितिहरू रहे। अब केही कुराहरू त अझै मिलाउनुपर्छ, किनभनेदेखि दुई चरणमा लाने भनिसकेपछि पछिल्लो चरणको लागि हामीले केही पक्षहरूमा ध्यान दिनै पर्ने आवश्यकता देखिएका छन्। अब बजेट ल्याउने बारेमा निर्वाचन आयोगले पनि बोलेको हुनाले के गर्ने भन्ने प्रश्नमा अलिकति सहमतिद्वारा गर्नुपर्छ, संवैधानिक उपाय निकाल्नु पर्यो, एउटा प्रश्न त्यसैमा।
बजेटको विषयमा हामी अलि पछि छलफल गरौँला। जस्तै सबै दलहरू, तीन ठुला दल विशेष गरी अझ राप्रपालाई समेत भनौँ, उहाँहरू चुनाव चाहिन्छ भनेर चाहिँ नेताहरूले एकदम एकहोरो भनिरहनु भएको छ। तर कता कता चाहिँ दलहरूको बैठक हुँदाखेरि चाहिँ कसैले दुई चरणको चुनावले एकै चरणमा गरौँ भनेर प्रस्ताव गर्ने, कसैले चाहिँ अब कार्तिकतिर लैजाउँ भन्ने खालका प्रस्तावले पनि अलिकति असहज अन्यलता सिर्जना गरेको, भित्र बाहिर बाहिर चाहिँ चुनाव गर्छौँ, चुनाव चाहिन्छ भन्ने, तर भित्रभित्र चाहिँ चुनाव नहोस् भन्ने मानसिकता पनि ठुला दलभित्र र सरकारकै नेतृत्व गरेको र सरकारमा रहेका अरू दलको पनि त्यस्तो मनस्थिति देखिएको छ।
होइन, कस्तो देखिन्छ भनेदेखि थारूहरू, मधेसी समुदाय, आदिवासी जनजातिलाई सम्बोधन गर्नुपर्छ भनेर नि वास्तवमा यो सरकारले सुरुदेखि नै पहल गरेको हो। कमल प्रचण्डको नेतृत्वको सरकारको चाहिँ एउटा महत्त्वपूर्ण उद्देश्य पनि यही नै हो मेरो बुझाइमा, होइन। र यो कोणबाट पार्टीहरूका बैठकमा अभिव्यक्त भएका कुरा र बाहिर चाहिँ जनतालाई चाहिँ अलिकति प्रभावित पार्ने गरेर बाहिरका प्रस्तुतिहरूको बिचमा चाहिँ एकदम तार्किक सम्मतिहरू देखिँदैनन् र त्यो अनुमान गर्ने ठाउँहरू छन्। म के देख्छु भने सुरुमा एमाले पार्टीको अलिक बढी नै चुनावको जुन खालको चाहिँ एक खालको प्रस्तुति थियो, पछिल्लो बेलामा एमाले सबै चुनावको अखडामा आएपछि त चाहिँ उसको एकाधिकार जस्तो त नरहने भयो नि त, अरू शक्ति पनि आउने भए, उसले जे सोचे त उसको स्थिति त्यस्तो छैन धरातलीय कोणबाट हेर्दाखेरि। अनि यो एमाले चाहिँ दुइटैलाई मिलाएर एउटा गरौँ भन्नुको पछाडि त्यहाँ चाहिँ उसको पनि भित्रपट्टि नाफा नोक्सानले पनि काम गरेको छ भन्न सक्ने ठाउँ छ त्यसभित्रपट्टि। अब काङ्ग्रेसको कुरा गर्नुहुन्छ भने अहिले पनि नेपाली काङ्ग्रेसले उम्मेदवार घोषणा गरेको छैन, उनीहरूको चाहिँ यो सङ्घीयता अन्तर्गत तलले टुङ्ग्याउनु पर्ने हो। ठिक छ, हाम्रो पहिलो चुनाव भएको कोणबाट हेर्दाखेरि चाहिँ अहिले संरचना त्यो ढङ्गले नबनिसकेको र दलहरू पनि संक्रमण भएको कोणबाट अलिकति तलले जनवाद अभ्यास गर्ने, प्रजातन्त्र अभ्यास गर्ने र माथिले टुङ्ग्याइदिने, र फेरि दलहरू भनेका गुटहरू भए क्या, गुटहरूको कोणबाट पनि समस्या छन् अहिले हामीले बुझ्नुपर्ने, त्यो पनि मिलाउनु पर्ने स्थिति भयो। उसको जटिलता छ, म अस्तिसम्म पनि उसले स्थानीय निकायकै चुनावको कुरा गर्थ्यो क्या, मलाई कहिलेकाहीँ के लाग्छ भन्दाखेरि अब प्रचण्डजी नभएर शेरबहादुरजीको नेतृत्वको यो पहिलो चरणको सरकार भएको भए यो चुनाव हुने दिशामा जाँदैन थियो घटनाक्रम जस्तो लाग्छ, उहाँको दृष्टिकोणको समस्या क्या। मैले त एउटा पत्रिकामा संविधान नै पढ्नु भएको छैन ठुला नेताले सहित भनेर लेखेँ क्या मैले, अनि उहाँहरूको कोणबाट अब मधेस केन्द्रित दललाई नल्याइकन मधेसमा सहजै हुँदैन चुनावको दृष्टिकोणले। अब मधेस केन्द्रित दलले त चाहिँ एउटा सफलता हासिल गर्यो, पहिलो एक चरणमा चुनाव घोषणा गरेको थियो, वार्ता गर्यो, त्यसपछि दुई चरणमा लग्यो, त्यसपछि सङ्ख्या थप्ने कुराकानीहरूमा पनि सहमत गरायो एउटा भनौँ न, अनि एमाले बिनाको एउटा सहमति गराएर जान खोज्यो, तर चाहिँ अहिले चलिरहेको संसदको कोणबाट त्यो सफल हुन सकेन। फेरि कतिपय त्यसका चाहिँ कानुनी र संवैधानिक जटिलता पनि छन्, माथि राजनीतिक दलका नेताहरू बसेर एकछिन क्षणिक कुराकानी गरे भने एउटा प्रक्रियामा त जानु पर्यो किन संविधानले एउटा प्रक्रिया निश्चित गरेको छ। अब अहिले तपाईँ हेर्नुहुन्छ भने मधेस केन्द्रित दलकै कोणबाट पनि चाहिँ छवटा मिलेर एउटा पार्टी बनाए, चुनाव चिन्हको समस्या हल भइसकेको छैन। अब चाहिँ उपेन्द्रजी अशोक राईजीहरूको एउटा पार्टी छ, बाबुरामजीहरू पनि ऊ गर्न खोजिराख्नुभएको छ, अनि उहाँहरूलाई पनि समय चाहिएको छ। अहिले कम्तीमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाएर 19 मनोनयन गर्ने भनेर 16 मिलाइदिएको हो नि त। त्यही कारणले मैले के बुझ्छु भन्दाखेरि प्रचण्ड सरकारको बारेमा एउटा कुरा तपाईँ मार्फत पनि भन्न चाहन्छु कि यो चुनाव गराउनको लागि गठन भएको सरकार हो, यो जसरी पनि चुनाव गराउने दिशामा जान्छ, चुनाव नगराइकन यसले चाहिँ त्यो सहमति अन्तर्गतको पनि काङ्ग्रेसलाई जो सरकार दिनुपर्ने कुरा छ त्यो पनि चुनाव नगराइदिँदैन, यो कुरा एकदम प्रष्ट हुनुपर्ने कुराहरू हुन्छ। त्यस कारणले यसको चाहिँ चुनाव नगराउने हो कि अर्कोतिर लाने हो कि भनेर यसको नियतमा प्रश्न नउठाउँ, परिणाममा पनि यतैतिर लान्छ यो सरकारले। हामीले केसम्म भनेका छौँ भन्दाखेरि एउटै प्रदेशमा भए पनि चुनाव गराउनुपर्छ, बाँकी फेरि एक ढङ्गले लिएर जानुपर्छ, किनभने चुनावमा लैजानु पर्छ। चुनाव 2-3 कारणले हो, एउटा कुरा चाहिँ तपाईँ सामान्य ढङ्गको देशका यी ठुला परिवर्तन हुँदैन थिए भने पनि चुनाव जरुरी थियो, तपाईँ विकासको दृष्टिकोणले जनताको दृष्टिकोणले भएको थियो, तर हामीले त के गर्यौँ भन्दाखेरि चाहिँ सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समावेशिता र सामाजिक न्यायसहितको एउटा ठुलो परिवर्तन गर्यौँ, तपाईँ यसलाई युगान्तकारी महत्त्वको परिवर्तन भन्न सक्नुहुन्छ। र माथि परिवर्तन भयो, एउटा जनताको छोरो छोरीहरू चाहिँ राष्ट्रपति भए, माथि चाहिँ 33% महिलाहरू चाहिँ एमपी भए, अनि निर्णय प्रक्रियामा तर गाउँमा त यो परिवर्तन भएको छैन, यसलाई त लानु परिन्छ। त्यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो चुनाव हो यो, जग बसाल्ने चुनाव हो। फेरि तलको कस्तो छ भन्दाखेरि तपाईँ चाहिँ सरकार पनि गठन गर्न पाउनुहुन्छ ल तल, अनि तल संसद पनि चलाउन पाउनुहुन्छ, अदालत पनि चलाउन पाउनुहुन्छ। यो हिजोको चुनाव होइन, यो भ्रम नरहोस् फेरि त्यो कोणबाट हेर्दा। यो माथि हामीले चाहिँ एमपीबाट सरकार गठन गर्छौँ, यहाँ चाहिँ कस्तो छ भने डाइरेक्ट डेमोक्रेसी छ, प्रत्यक्ष प्रजातन्त्र छ। यहाँ एकजना नागरिकले 7 भोट दिइदिनुपर्दछ र आफ्नो क्याबिनेट पनि गठन गर्न पाउँछन् उनीहरूले। त्यस कारणले जे माथि भनेका थियौँ त्यो तल प्राप्त भएको कुरा छ। यो त नसोचेको धेरै ठुलो उपलब्धि छ क्या हाम्रो। फेरि संसारमा 2 प्रकारका संघीयतामध्ये तीन तहको संघीयता कि दुई तहको संघीयता तपाईँहरू यो बहसमा पनि हुनुहुन्छ थाहा पाउनु भएको छ। हाम्रो तीन तहको संघीयता अन्तर्गत चाहिँ यो तललाई नै चाहिँ 22 बुँदाको संविधानको अनुसूची 8 को अधिकार सहितको छ। यो त असाधारण महत्त्वको चाहिँ उपलब्धि छ क्या हाम्रो, यो चाहिँ यसलाई जनतासम्म पुर्याउनु पर्ने कुरा छ। त्यसकारणले यो कोणबाट यो चुनाव चाहिँ हर कुनै हालतमा गराउने दिशामा जाने कुरा हो। त्यसैले मलाई के लाग्दछ भन्दाखेरि चाहिँ आफ्नो लेखाजोखा दलहरूले गर्न सक्दछन्, तर आचार संहिता लागू भइसकेको, निर्वाचन आयोगको क्रममा दृढ भएको, मतपत्रहरू छापिसकेको, सबै तयारी एक ढङ्गले पुगेको, अब हामीले यति कुरा मानिदिनुपर्छ कि दुई चरणमा नेपालको चुनाव हुने भयो भन्ने कुरा सहित चुनाव हुन्छ भन्ने कुरा चाहिँ एकदमै तपाईँ मार्फतबाट पनि म चाहिँ यो सुनिरहनु भएको सबैलाई पनि यो विश्वास दिलाउन चाहन्छु। अहिले प्रधानमन्त्रीको पार्टीको सदस्यको हैसियतले, एमपीको हैसियतले पनि यो चुनाव नगराउनेतिर घटनातर्फ लैजाने भनेको देशलाई संवैधानिक सङ्कट मात्र होइन, त्यसले निम्त्याउने राजनीतिक सङ्कट, त्यसपछि देश महासङ्कटमा जान्छ। एकदमै एकदमै एकदमै
हामीले सेक्युरिटीले चाहिँ विश्वास गुमाउँछ, कर्मचारीले चाहिँ विश्वास गुमाउँछन्। जुन अहिले प्रतिनिधि चाहिँ 36,000 भनेपछि चारवटा दलका तर्फबाट एक एकजना उम्मेद्वार हेर्ने भने झन्डै चाहिँ 1.5 लाख भन्दा माथि त उम्मेद्वार मात्रै पनि हुनुहुन्छ, उहाँहरूको पनि त्यो विश्वासको लेभल, कन्फिडेन्सको लेभल त गुम्छ।
एउटा नयाँ जनशक्ति नेपालमा विकास भएको छ। यो चाहिँ 74 माघ 7 सम्ममा तिनै तहको निर्वाचन गरेर निर्वाचित निकायको हातमा देशलाई बुझाएपछि यो संक्रमण विदा गरिन्छ र देश एउटा नयाँ दिशातर्फ चाहिँ अगाडि बढ्छ। पुरानो कुरा विदा हुन्छ र नयाँ प्रणाली,
तपाईँले अलिकति पनि जोड्नुभयो, जस्तै शेरबहादुर देव नेपाली काङ्ग्रेसका सभापति र पुष्पकमल दाल प्रचण्ड बीच सत्ताको हस्तान्तरण चाहिँ यो चुनावको विषयमा चाहिँ चुनाव नगरिकन दिनु हस्तान्तरण नगरीमा तपाईँले पनि अलिकति व्यक्त गर्नुभयो। पछि यो पहिलो चरणको चुनाव 22 तारिकको चुनाव प्रचण्डले गराउनुहुन्छ र अर्को चरण दोस्रो चरणको चुनाव चाहिँ शेरबहादुर देउवाले गराउने जुन सहमति भएको थियो त्यसका कारण पनि तपाईँहरू यो तोकिएको मितिको चुनाव कुनै पनि हालतमा गराउन चाहिँ सरकार र नेकपा माओवादी चाहिँ बढी केन्द्रित छ भनेर बुझ्दा भयो हामीले।
यो कस्तो कुरा हो भने मैले अघि चर्चा गरेँ, संवैधानिक सङ्कटले राजनीतिक सङ्कट ल्याउने, राजनीतिक सङ्कटले देश महासङ्कटमा जान्छ। त्यसैले यसको चाहिँ मर्म चाहिँ चुनावसँग गाँसिएको छ। यो चुनाव गराइयो, प्रदेश र सङ्घको पनि चुनाव हुन्छ। यो चुनाव गराइयो, यो संक्रमण विदा हुन्छ। यो चुनाव गराइयो, एउटा नयाँ रसायन पैदा हुन्छ देशभरिबाट। अनि अहिले यतिखेर यो चाहिँ वास्तवमा यतिखेर सरकार सम्बन्धी कुरामा जनताको रुचि छैन, बुझिराख्नुहोस् है। अहिलेको स्थितिमा चाहिँ वास्तवमा यतिखेर शेरबहादुरजीले त्यो ढङ्गले प्रस्तुत हुनुभयो भने पनि उहाँको लागि त्यो प्रत्युत्पादक हुन्छ अहिलेको अवस्थाभित्रपट्टि। त वास्तवमा यदि चाहिँ समझदारी अन्तर्गतै गर्ने हो भने त वैशाखमै सरकार छोड्नु पर्थ्यो नि त, होइन? किन गरियो नि त? फेरि शेरबहादुरजीले नेपाली काङ्ग्रेस सभापतिज्यूले नै चाहिँ स्थानीय चुनाव गरेपछि सरकार परिवर्तन हुन्छ भनेको कोणबाट पनि चाहिँ त्यो सहज बुझ्ने कुरा भयो। अब चुनावको सन्दर्भमा यो म कस्तो हो भन्दाखेरि यो यतिखेर कमरेड प्रचण्डको नेतृत्वको सरकार भए पनि यो प्रचण्डजीको सफलता विफलतासँग सम्बन्धित छैन, यो देशको सफलता विफलतासँग सम्बन्धित छ। त्यसकारणले हामीले के भनेका छौँ भन्दाखेरि चुनावको प्रक्रियामा देशलाई अगाडि बढाउँ, कोही आउनुहुन्छ कोही आउनुहुन्न भनेदेखि वातावरण बनाउँदै जाउँ, चुनाव त गराउँदै जानुपर्छ, अधिकतम लचकतासहित गर्ने कुरा न हो त्यो कुरा, होइन? त्यसैले यसलाई अन्यथा ढङ्गले पनि म भन्न चाहन्न। मेरो कुरा त के छ भन्दाखेरि म अहिले सरासरी तराई मधेसतिरबाट आएको छु, पार्लियामेन्टमा तपाईँसँग चाहिँ हिजो भेटघाट भयो, अहिले यो कुराकानी तपाईँसँग भइराखेको छ र तपाईँ आफैले पनि मैले कुनै नेताहरूसँग भेटेको छुइनँ, तर मेरो प्रधानमन्त्रीसँग मेरो भेट हुँदाखेरि मैले के सुझाव दिन्छु भनेदेखि यो दोस्रो चरणको चुनाव पनि तपाईँ गराउनुहोस् र अनि सरकार हस्तान्तरण गर्नुहोस् एक, दोस्रो कुरा मिति सार्नुहोस्, चाँडो लिएर आउनुहोस् चुनावलाई, दोस्रो चरणलाई पनि अगाडि लिएर आउनुहोस्। पहिलो चरणको चुनाव गरिसकेपछि मतगणना गर्ने काम नगरौँ है, न यसभित्रपट्टिका कतिपय विषयवस्तुहरू पनि उठेको कोणबाट अहिले अब चाहिँ बजेट सम्बन्धी उठेका संवैधानिक बाध्यता र आवश्यकताहरूको बारेमा जे प्रश्नहरू उठेका छन् तिनीहरूको बारेमा पनि हामी कुराकानीहरू गर्नुपर्छ। मैले प्रधानमन्त्रीसँग भेट्न पाएको छैन, तपाईँलाई पनि भने मैले यो जनतासँग भनेर आएको कुरा भयो, त्यस कारणले 31 गते चुनाव हो, अब 1 गते सरकार बुझाउनुपर्छ भन्नेतिर लाने होइन यो कुरा। यो चुनाव गराउने कुराको प्रत्याभूति गर्नेतर्फ जानुपर्छ। सरकार भनेको चाहिँ स्थिरता हो, सरकार सुरक्षाको, हाम्रो राप्रपासँग त हाम्रो सैद्धान्तिक ढङ्गले विमति थिए नि त, मधेस केन्द्रित दलको 41 सिट थियो, उसले समर्थन फिर्ता लियो, सहजै ढङ्गले 37 सिटको राप्रपा चाहिँ सरकारमा आयो होइन। हाम्रो चाहिँ सैद्धान्तिक त चुनाव गराउने दृष्टिकोणले त्यो आवश्यकता थियो, गणितीय खेलको दृष्टिकोणले, किनभने सरकारले सुनिश्चितता दिनुपर्ने थियो। अहिले पनि समझदारी भएको छ, त्यो नैतिकताको आधारमा हामी पालना गर्दछौँ। नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार, अर्को सरकार बनाउने कुरा हामी पोजिटिभ हुन्छौँ, तर चुनाव सुनिश्चित हुने गरी चुनाव गराएर एउटा वातावरण बनाएर गयो भनेदेखि त्यसले विश्वास पैदा गर्छ। र हाम्रो देशमा त कसरी संविधान कार्य नहोस् नहोस्, देश अस्थिरतामा जाओस्, धन धेरै खेल्न पाइयोस् भन्ने फोर्सहरू छन्। त्यस कारणले बाहिर भनिएका कुराको आधारमा मात्रै म त विश्वास गर्दिनँ।
जस्तै यो पहिलो चरणको चुनावलाई अलिकति पर धकेल्ने र दोस्रो चरणको चुनावलाई अलिकति अगाडि लिएर आएर एकै चरणमा चुनाव गर्ने जुन प्रमुख प्रतिपक्षी दलले पनि प्रस्ताव गरेको जस्तो बुझिन्छ पछिल्लो समयबाट, त्यसको सम्भावना चाहिँ कतिले छ? हामी त्यसरी पनि जान सक्छौँ नि त, त्यो हो भने
त्यसमा जानु नै हुँदैन भन्ने छ मेरो कुरा। यो सार्ने भन्ने कुराले अस्थिरता पैदा गर्छ, पहिलो कुरा। त्यो दिशामा कुनै पनि हालतमा जानु हुँदैन, बरु पछिल्लोलाई चाँडो लिएर आउने दिशामा सोच्न सकिन्छ। अघिल्लोलाई सार्ने भनेको चाहिँ सार्नेहरूको लागि भूमिका खेलिदिने हो। यो देश असाधारण परिस्थितिमा गयो र चाहिँ चुनाव गराउन सकिएनछ भनेदेखि त्यो बेला सबैले बुझ्ने एउटा प्रश्न भयो, नभएदेखि यो राजनीतिक दलहरूको स्थितिलाई चित्त बुझाउन गरिएको कुराकानी हो यो है। अहिले संविधान संशोधन पास भयो कि भएन भन्ने प्रश्न छैन, संविधान संशोधनको लागि अहिलेको सरकारले कोसिस गरेको हो भन्ने कुरा मधेसका जनताले बुझेका छन्। अब बरु चाहिँ पहाडका आदिवासी जनजाति या थारूहरूलाई अझै चित्त बुझेको छैन, जति मधेसी समुदायको कोणबाट कुरा आएको छ त्यही ढङ्गले अरूतिर चाहिँ सकारात्मक परेको छैन। त्यो तर्फ अलिकति ध्यान दिउँ, संविधानको सर्वस्वीकार्यता अगाडि केही कुरा मिलाउनु पर्थ्यो भने त्यो ढङ्गले लैजाउँ। तर मैले यो दुईवटालाई मिलाएर एउटै डेटमा गर्ने कुरालाई पनि म अब उपयुक्त ठान्दिनँ मैले अहिले, किनभने यो घोषणा भइसकेको परिवेशमा अब भोलिको चाहिँ मनोनयनको बेला छ, त्यस कारणले कोही पनि अन्यलोमा बस्नु हुँदैन यस्तो स्थितिभित्रपट्टि। बरु चाहिँ चाहिँ यो बिचमा सहमति गरेर बजेट पनि 15 गते ल्याउने गरी पनि चाँडै नै चाहिँ चुनाव गरौँ न, पहिलो हप्तामा चुनाव गरौँ, एउटा सहमति गरौँ,
31 पनि 15 गते
यता ल्याउँ, त्यसो भने संविधान मतलब उतापट्टिको चाहिँ संविधान को संवैधानिक बजेट ल्याउने जटिलतालाई पनि हामी फुकाउन सक्छौँ। हामी बरु एक दिनमा चाहिँ नीति कार्यक्रम सकिदिउँ, अर्को दिनमा बजेट पेस गरौँ न, हामी सहमति गर्दा पनि त हुन्छ नि त होइन। हामीले अर्को ढङ्गले पनि यो कोर्सलाई सोच्नुपर्छ परिपाटीलाई। म यो संविधान कार्यान्वयनको सन्दर्भमा मेरो दुईवटा कुराहरू थिए, मैले संविधान घोषणा गरेको राति पनि ट्विट गर्दा भनेको थिएँ, एक नेताहरूले आफ्नो चाहिँ आचरण बदल्ने र दुई देशलाई प्रणालीमा लगियो भने मात्रै यो संविधान चाहिँ कार्यान्वयन हुन्छ र परिणाम आउँदछ भनेको थिएँ। त्यही कारणले प्रणालीको दृष्टिकोणले चाहिँ सोच्नुपर्छ अहिले। त्यस कारणले अब यी दलहरू चाहिँ अहिले एकैछिन आफ्नो स्वार्थको आधारमा चाहिँ थोरै तलमाथि गरौँ भनिदिने, तर त्यसले एउटा प्रणाली लिइसकेको कुरालाई चाहिँ फेरबदल गरिदिइसकेपछि त जनतामाथि त अत्यन्तै ठुलो चाहिँ एउटा चाहिँ अविश्वास पैदा हुन्छ क्या त्यो स्थितिमा।
भनेपछि तपाईँको भने जेठ 15 जुन बजेट लिएर आउने मितिलाई चाहिँ असार 1 सातातिर पुर्याउने भनेर सरकार र सरकारमा दलले जुन गृह कार्य गरिरहेका छन् त्यो गृह कार्यतिर पनि नजाउँ, जेठ 15 अगाडि नै दोस्रो चरणको चुनाव गरौँ, त्यो मितिलाई यथावत राखौँ भन्ने नि तपाईँको प्रस्ताव रह्यो।
प्रधानमन्त्रीलाई मैले सुझाव दिँदाखेरि भन्ने कुरा तपाईँ मार्फत पनि भन्दैछु, किनभनेदेखि अब बजेट पनि ल्याइदिने, नीति कार्यक्रम पनि ल्याइदिने, त्यसो गर्दा 10 भित्रपट्टि चुनाव दोस्रो चरणको गरौँ र अनि त्यसपछि चाहिँ बजेट चाहिँ ल्याएर अनि सरकार चाहिँ हस्तान्तरण गरिदियो भनेदेखि कम्युनिस्ट प्रचण्डको नेतृत्वको सरकारको एउटा ठुलो सफलता हुन्छ। र त्यसपछि अनि अब काङ्ग्रेस सहितको सरकार हो, राप्रपा सहितको सरकार हो नि यो त होइन। त्यस्तै किसिमले चाहिँ अब भोलि शेरबहादुरजीको नेतृत्वको बेलामा पनि फेरि प्रदेश र चाहिँ सङ्घको चुनाव गराउनुपर्छ, केन्द्रको चुनाव गराउनु पर्दछ भने चाहिँ एउटा डर विश्वास पैदा गर्नु पर्छ यो सन्दर्भमा होइन। अब अहिले एउटा चरणको चुनाव गराइदिएर अर्को चरणको चुनाव नगराइदिएर अर्कोतिर लगेर पुरै विफल बनाउने खेल पनि त हुन सक्छ नि, हामीले अर्को कोणबाट पनि सोध्नु पऱ्यो नि त। त्यस कारणले चुनाव गराउने चाहिँ कुरालाई प्रत्याभूत गर्ने गरी सोच्दा यो विकल्प हो, होइन अब चाहिँ नेतृत्वले म अर्को कोणबाट पनि हेर्छु, म खोटाङमा जन्मिएको मान्छे, 1 नम्बर प्रदेश चाहिँ सोलुमा चाहिँ जेठ 31 गते चाहिँ चुनाव गराउनु पर्दा आउने जटिलता ताप्लेजुङको कोणबाट, ओलाङचुङगोलाको कोणबाट पनि हेरिराखेको छु म, मधेस तराईको जस्तो यातायातको मात्रै क्वेसन छैन, त्यो कोणबाट हेर्दाखेरि हाम्रो मनसुनको कुरादेखि लिएर धेरै कुरा छ। त्यस कारण धेरै पछि किन लाने त्यसलाई, तपाईँले चाँडो लिएर आउने कोणबाट पनि त सोच्नु पऱ्यो नि, सोच्दाखेरि के त्यो उपाय छ कि छैन त,
किनकि निर्वाचन आयोगले तयारी लगभग सबै सकेछ।
उसलाई तपाईँले भोटर लिस्ट बदल्ने कुरा र एकाई थप्ने कुरा गर्नु भने उसलाई जटिलता, उसको कोणबाट पनि सोचिदिनु पऱ्यो नि हामीले। ठीक छ, अब हिजो चाहिँ हिजो भनेको पहिलो संविधान सभाको चुनावको बेलामा दुई दुईवटा स्थगित गरेर तेस्रो पटक फेरि समुदाय गरेर चुनाव गराएका दृष्टान्तहरू पनि छन् हामीहरूको अगाडिपट्टि। मधेसको समस्यालाई एकदम सामान्य ढङ्गले मात्र हेर्नु हुँदैन, थारू आदिवासीहरूको समस्यालाई पनि हामीले चाहिँ आन्दोलनात्मक ढङ्गले संविधान घोषणाकै समस्याको रूपमा लिनु पर्दछ। त्यो कोणबाट हेर्दाखेरि अरू विकल्पहरूबाट पनि समाधान त खोज्नुपर्छ, तर सबभन्दा राम्रो कम क्षति भएर चाहिँ एउटा सकारात्मक सन्देश दिने विकल्प चाहिँ यो हो भन्ने मलाई लाग्छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बद्लिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी वैशाख 31 र जेठ 31 लागि तोकिएको स्थानीय तहको चुनावको अन्यलताबारे छलफल गरिरहेका छौं। नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बद्लिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। कार्यक्रममा हामी पहिलो चरणको स्थानीय तहको चुनावका लागि भोलि मनोनयन दर्ता गर्ने कार्यतालिका भए पनि बढ़िरहेको अन्यलताबारे छलफल गरिरहेका छौं। हामीसँग हुनुहुन्छ नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल। यो संविधान संशोधनको विषयमा कुरा गरौं। संविधान संशोधन चाहिँ सरकारले आज पेश गर्ने भनेर तयारी अन्तिम चरणमा पुर्याएको थियो, त्यसैका लागि तपाईँहरू जिल्ला बाहिर रहनुभएका सांसदहरू पनि दौडिँदै संसद बैठकमा सहभागी हुन आउनुभयो, तर एकाएक चाहिँ शोक प्रस्ताव पारित गरेर संसद बैठक 21 गतेसम्मका लागि स्थगित भयो। यो के सत्ता गठबन्धनभित्रै दुई तिहाई नपुग्ने कारणले स्थगित भएको हो कि दलहरूबीच अझै छलफल गरौँ यसलाई चाहिँ छलफलबाटै टुङ्ग्यौँ भन्ने हिसाबले चाहिँ यो मिति सार्नुभएको?
पहिलो कुरा त अब शोक प्रस्ताव पास गरिसकेपछि हामीले चाहिँ कहिले चाहिँ पुरै बन्द गरेका छौँ हाउस, होइन, शोकैमा बिताएका छौँ, कहिले हामीले चाहिँ फेरि आवश्यकता हेरेर चलाएका छौँ। अब अहिले 19 गते मनोनयन भएको कारणले यो अघि तपाईँले भनेको विषयलाई ध्यान दिँदाखेरि यो मनोनयन भएको विषयलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ, किनभने अब फिल्डमा चुनाव चलाइरहेका हाम्रा जनप्रतिनिधिहरू एमपीहरू पनि आउनुभएको छ। अब आजको सर्नुको मूल कारण चाहिँ अझै सहमति पुगेको छैन दलहरूसँग जो छलफल चलिराखेको छ, अनि मधेस केन्द्रित दल पनि चाहिँ अब आन्दोलनको घोषणा गरेर अर्को कित्तामा गइसकेका थिए, उहाँहरूलाई पनि फर्काइएको छ, अनि युएमएलले एमाले पार्टीको तर्फबाट पनि चाहिँ अब मोर्चाबन्दी गरिएको छ र प्रक्रियामा जान दिने तर चाहिँ अन्तर्वस्तुमा विरोध गर्ने भनिराखेको स्थिति छ। मतलब यो फेल गर्नको लागि ल्याइएको प्रस्ताव होइन, यो प्रक्रियामा लैजानको लागि मात्रै ल्याइएको चाहिँ होइन, यो चाहिँ समस्या समाधान गर्ने ढङ्गले सोध्न खोजिएको हो। त्यसो गर्दाखेरि चाहिँ अब संविधान घोषणाका गर्दाका प्रमुख शक्तिहरू चाहिँ एक ठाउँ आउनु चाहिँ एकदमै जरुरी छ, त्यसैले सकिन्छ भने अझै पनि त्यो कोसिस गरौँ भन्ने कुरा पनि यसभित्रपट्टि रहेको छ, होइन। त्यसैले अब अझै पनि अर्को एउटा कोणबाट पनि हेर्नुपर्दछ, यो मधेस केन्द्रित दलका नेताहरूको सुझाव पनि हो, यो अझै पनि कोसिस गरौँ भन्ने कोणबाट पनि सरकारले फेरि चाहिँ
सर्वसम्मति
सकिन्छ भनेदेखि, किनभने सरकारले चाहिँ यसमा चाहिँ अब नियतमा प्रश्न उठाउन नमिल्ने गरी आफ्नो कामलाई अगाडि बढायो, किन मधेस केन्द्रित दलले जसरी नियतमा प्रश्न उठाएका थिए नि त, सरकारले त सत्तारूढ पार्टीहरूको तर्फबाट साझा प्रस्तावसहित चाहिँ दर्ता गर्ने कामसहित गरियो, अनि यसको भाषाहरू मिलाउनेदेखि र अरू कुरा एउटा प्रक्रियामा जान सकिन्छ भन्ने थियो, होइन। मैले अहिले पृष्ठभागमा रहेका शक्तिहरूको कुरा म गर्न चाहन्न, तर हामी जो यहाँको समस्यालाई समाधान गर्न इमान्दारीपूर्ण ढङ्गले प्रयत्न गरिराखेका छौँ, त्यो हाम्रो प्रयत्नहरूको कोणबाट हेर्दाखेरि चाहिँ उहाँहरूको पनि आग्रह रह्यो र सहमतिमै यसमा चाहिँ सारिएको हो यो, र यसलाई चाहिँ सकिन्छ भनेदेखि अब मनोनयन गरेर फर्किनुहुन्छ, त्यसपछि अनि त्यो बेलामा चाहिँ नेताहरूले अलिकति गृह कार्य पनि गर्न पाउनुहुन्छ। अब उता चुनावमा जानु परेको छ, यहाँ पनि संविधान संशोधन लाग्नु परेको छ, कतिपय दलले आफ्नो उम्मेद्वार पनि फाइनल गरेको छैन, अनि त्यो व्यावहारिक समस्याले पनि त्यो स्थिति आएको हो क्या.
जस्तै मधेसकेन्द्रित दलहरूले चाहिँ यो संविधान संशोधन नभई हामी मनोनयनमै जान्नु भन्नुभएको थियो. अब 19 गतेलाई मनोनयनको मिति छ, 21 गते संसदको एकैपटक बैठक राखिया छ. भन्छ उहाँहरूले चाहिँ अब मनोनयन 19 गतेको चुनावको लागि मनोनयन गर्ने नगर्ने के सल्लाह हुनुभएको छ? उहाँहरू अब मनोनयनको लागि तयार हुनुभएको?
मैले कुरा गर्न पाएको छैन. अघि आउँदा आउँदै चाहिँ थोरै मैले चाहिँ थोरै सम्पर्क गरेको थिएँ, मैले बुझ्न पाएको छैन. मेरो बुझाइमा अब मधेस केन्द्रित दलका चाहिँ धेरै जसो पार्टीहरू क्षेत्रीय प्रकृतिका पार्टीहरू छन्, त्यसैले चाहिँ दोस्रो चरणको चुनावले पनि समाधान गर्ने खालका पार्टीहरू छन्. तर कतिपय पार्टीहरू चाहिँ राष्ट्रिय रूपमै जान खोज्नु भएको पनि छ. त्यसैले गर्दाखेरि त्यो चाहिँ उहाँहरूलाई नै सोध्नुपर्ने विषयवस्तु हो. मलाई लाग्दछ अब केही पार्टीहरूले यो चाहिँ अगाडि नै हुँदाखेरि चाहिँ 19 गतेको चुनावमा पनि जान सकिने र त्यो चाहिँ अलिक बढी चाहिँ संविधान संशोधन भएको परिवेशमा जाने भन्ने ढङ्गले दीक्षित गरेको बुझ्छु मैले फिल्डको कोणबाट हेर्दाखेरि. अब सरकारको तर्फबाट सत्तारूढ दलहरूको तर्फबाट दृढतापूर्वक अगाडि बढेको कारणले गर्दाखेरि उहाँहरूले पनि यो अवसरलाई चाहिँ सदुपयोग गर्दै उम्मेदवारी दिँदा नै उपयुक्त हुन्छ. किनभने हिजो संविधान घोषणा गर्दाखेरि भएका विमति रहँदा रहँदै सरकार गठनको बेला भोट दिन उहाँहरू आउनुभएको थियो. त्यस कारणले त्योभन्दा धेरै ठुलो कुरा यो परिवर्तनको पक्षमा जनताको पक्षमा जनप्रतिनिधि पठाउने सन्दर्भ तपाईँ 5 वर्षलाई छुट्छ, यो प्रक्रिया छुट्यो भनेदेखि बुझिराख्नुपर्छ. किनभने चाहिँ ती दलहरूका पनि ठुलो लडाइँ लडेर सङ्घर्ष गरेर आएका नेता कार्यकर्ताहरू हुनुहुन्छ, जसले चुनावमा भाग लिन पाउनुहुन्छ, निर्वाचित बन्न पाउनुहुन्छ र देशलाई अगाडि बढाउने अवसर पाउँछ. त्यस कारणले यसलाई चाहिँ अन्य ढङ्गले सोच्नुहुन्न होला भन्ने मैले चाहिँ आन्दोलनसँगै काम गरेको कोणबाट चाहिँ मेरो मनमा त्यस्तो प्रश्न उठ्छ.
जस्तै अहिले यो संशोधनको विषयमा एमालेसँग अलिक जोडेर कुरा गरौँ, उहाँहरूसँग छलफल गरेर चाहिँ यो एमालेको सहित समर्थन वा एमाले चाहिँ समर्थन गर्ने गरी हामी संविधान संशोधन प्रस्ताव पारित गर्न सकिने सम्भावना कतिको छ? किनकि एमाले त हामीसँग छलफल नै गरेन सरकारले, हामीलाई त गुमराहमा राखेर चाहिँ यो एकाएक माखे जालो भनौँ वा खेलाउन खोज्यो भनेर चाहिँ उहाँले आरोप लगाइरहनु भएको छ. त्यो अर्थमा चाहिँ 21 गतेसम्मको यो संसद सार्दाखेरि कतिको उपलब्धिमूलक देखिएला?
होइन, कस्तो छ भन्दाखेरि अब एमालेको नेतृत्वमा केपी ओलीजीको नेतृत्वको सरकारमा आफू मन्त्री भएर बसियो, होइन 36 पटक वार्ता भयो. कमल थापाजीको नेतृत्वमा चाहिँ वार्ता टोली बनेको थियो. अनि उहाँहरूको मुख्य समस्या चाहिँ कहाँ हो भनेदेखि, जस्तो मैले हाउसमा पनि बोलेँ, अब मेची महाकाली अभियान चलाउनु भयो, सप्तरीको मलेठमा आएपछि 5 युवाहरूले चाहिँ मृत्युवरण गर्नुभयो, मैले सरकारलाई उहाँलाई चाहिँ शहीद घोषणा गरियोस् भनेर पनि भने. अनि उहाँहरू त्यो घटनापछि उहाँहरूले 2 नम्बर पोजिसनमा त्यो कार्यक्रम गर्न सक्नु भएन. त्यसको अलिक अगाडिपट्टि उहाँहरूले मधेसी पृष्ठभूमिका नेताहरूलाई चाहिँ पार्टीमा पदोन्नति गर्नुभयो. त्यसको सन्देश के थियो भनेदेखि, मधेसप्रति उत्पीडित समुदायहरूप्रति चाहिँ एमालेको दृष्टिकोण सकारात्मक छैन, त्यसलाई अलिक सच्याउनुपर्छ भन्ने चाहिँ त्यो व्यवहारले पनि चाहिँ पुष्टि गरेको कुरा हो. अब बाह्य उत्पीडन विरुद्ध लड्ने कुरामा उहाँहरू खरो देखा परे पनि आन्तरिक उत्पीडनलाई अन्त गरेर एउटा समानता प्रत्याभूति गर्ने कुरामा चाहिँ उहाँहरूको दृष्टिकोणमै समस्या छ र उहाँहरूको पुरानो शासकीय मनोवृत्ति पनि झल्किन्छ उहाँहरूको. त्यसैले मैले एउटा सैद्धान्तिक आलोकमा यो कुरालाई हेर्न चाहन्छु र अब एमाले अध्यक्ष केपी ओलीजीको चाहिँ मधेस कहाँ छ भन्ने सहितको अभिव्यक्ति सहित चाहिँ बनेका यी दृष्टिकोण हुन्. नत्र भने तपाईँ संविधान संशोधनकै कोणबाट हेर्दाखेरि पनि अब अहिले नागरिकताको प्रश्न जुन ढङ्गले उठेको छ, अब एउटा चाहिँ नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा त्यो देशको नागरिकता परित्याग गरेको प्रक्रिया अगाडि बढाएपछि यहाँ वैवाहिक अङ्गीकृत नागरिकता दिन सकिन्छ भन्ने व्यवस्था हो. यो एक प्रकारले भन्नुहुन्छ नि 47 सालको संविधानबाट ल्याइएको व्यवस्था हो. र त्यतिखेर चाहिँ अब माधव कुमार नेपाल, भरत मोहन अधिकारी, निर्मल लामाहरू त्यतिखेर त्यो संविधान बनाउँदाका मस्यौदाकार हो. उदाहरणको लागि म त्यतिखेर अब निर्मल लामाको पार्टी अन्तर्गत कार्यरत थिएँ र हामी त्यतिखेर कयौँ छलफल गरेका थियौँ. यो ढङ्गले विषयवस्तु धेरै उठेका पनि थिएनन्. अब भाषाको प्रश्न उठेको छ, अब भाषा आयोग हामीले बनाइसकेका छौँ त्यसलाई पूर्णता दिएको छैन अनि अब भाषा आयोगले नमिल्ने कुरा चाहिँ नदिने भनेर सहमति गरे भइहाल्छ नि है अब तपाईँ हिमाल पहाड मधेस तराईको पार्टी बनाउने भन्ने अनि मधेसप्रति या उत्पीडित समुदायप्रति चाहिँ तपाईँको चाहिँ नकारात्मक दृष्टिकोण छ भनेपछि त त्यो त त्यसरी त बुझ्दैन नि त उसले त्यसले मैले अहिले के बुझ्दछु भन्दाखेरि यत्रो घोषणा भइसकेपछिको स्थितिमा संविधानलाई कार्यान्वयन गर्दै सर्वस्वीकार्यताको दिशामा जाँदाखेरि तपाईँ कठोर भएर हुँदैन तपाईँले बिचको बाटो खोज्नै पर्दछ आधारभूत रूपमा गल्ती गरेका छौँ भने त्यो कुरा उठाउनु सही कुरा हो त्यो तर अब मतभेदको लागि मतभेद राख्दै यो भोट चाहिँ बढ्छ कि क्या हो भन्ने राजनीतिले पनि प्रभावित पार्यो कि भन्ने अर्को तर्क छ मेरो यो पुरानो शासकीय मनोवृत्ति बाहेक यो कुराले पनि त्यसैले उहाँहरूको दृष्टिकोण सच्याउन खोजेको तर त्यो दिशामा नगएको भएको कारणले आगा जटिलता हुन् अहिले पनि उहाँहरूले आकलन गर्दाखेरि पनि हुन्छ कि सुरुमा जति चाहिँ उहाँहरूको पक्षमा माहौल भन्नुहुन्थ्यो अहिले माहौल उहाँहरूको पक्षमा त्यस्तो छैन त उहाँहरूले चाहिँ सही ढङ्गले चाहिँ समस्या समाधान गर्ने ढङ्गले सोच्नुभयो भनेदेखि चाहिँ माहौल बन्छ र नेपाली समाजले अहिले एकदमै कस्तो भन्दाखेरि नि एकदम एक्सट्रिम कुरा त्यसको अतिहरूलाई चाहिँ मन पराउँदैन र अहिले एमाले चाहिँ एउटा अतिको कोणबाट समाधान गर्न खोजिरहेको छ उसलाई चाहिँ अब हेर्दाखेरि चाहिँ एकछिन क्षणिक रूपमा त फाइदा भएको जस्तो लाग्न सक्दछ तर दूरगामी देशको कोणबाट चाहिँ यो कुराले फाइदा गर्दैन त्यस कारणले अहिले यो पछिल्लो बेलामा आएको विषयमा चाहिँ एकैचोटि झ्वाट्टै चाहिँ मधेस केन्द्रित दल पनि जुन ढङ्गले विरुद्धमा गए नि तपाईँ हेर्नु भने एउटा चाहिँ उहाँहरूले देखाउनु भयो रवैया अर्को चाहिँ अहिले पनि एमाले त रवैया देखाइराखेको छ यो समस्याको बिचमा हामी छौँ तर अब हाउसमा गएर छलफलको प्रक्रियामा जाने बेलासम्ममा सकेसम्म अहिले मधेसी पृष्ठभूमिबाट आएका नेताहरू ती दलहरूभित्र चाहिँ अनुशासनको नाममा उकुसमुसको स्थितिमा छन् तल गएर गाउँमा या चाहिँ नगरमा गाउँपालिका नगरपालिका सदरमुकामहरूमा गएर काम गर्नुपर्ने स्थितिहरू छ उनीहरूको भावना पनि हेर्नु पर्यो नि त्यो कोणबाट हेर्दाखेरि एकछिन क्षणिक रूपमा पदोन्नति गरिदिएर मात्रै यो समस्या त समाधान हुँदैन होइन त्यस कारणले एमाले नेतृत्वले पनि चाहिँ अलिक नयाँ सिराबाट सोच्दाखेरि चाहिँ यो सबैको लागि र देशको लागि हितकारी हुन्छ भन्ने मलाई लाग्छ
हामी कार्यक्रमको अन्तिम आइसकेका छौँ अन्तिममा एउटा क्वेसन तपाईँ जिल्ला घुमिरहनु भएको छ निर्वाचन माहौल बोकेर हिँडिरहनु भएको छ कस्तो पाउनु भएको छ पार्टीको माहौल तल मैदानमा
मैले पहिलो कुरा चाहिँ के थियो भनेदेखि संविधानको मस्यौदा समितिमा बसेर यो संविधान बनाएको यो अनुसूचीहरू राख्दाखेरि गरेका सङ्घर्ष भूगोल र जनसङ्ख्याको सिद्धान्तको आधारमा हाम्रा चाहिँ संरचना बनाउने कुरामा गरिएका सबै मेहनतको दृष्टिकोणले सुरुको चरणमा यो स्थानीय तहको मर्म नै बुझेको थिएन त्यस कारणले दृष्टिकोण बनाउन पनि पहिलो चरणमा समय लाग्यो मलाई भन्नुहुन्छ भन्दाखेरि अनि हामी माओवादी आन्दोलनमा विभिन्न सङ्गठनहरूमा विभक्त भयौँ कोही चुनाव भाग लिन आयौँ कोही बहिष्कार गऱ्यौँ तपाईँले थाहा नै छँदैछ जब हामी साँच्चै स्थानीय तहको चुनावको प्रक्रियामा सामेल भयौँ अनि मात्रै हामीलाई थाहा भयो कि कति महत्त्वको रहेछ स्थानीय तह भन्ने कुरा अघि मैले तपाईँसँग यो चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिँ स्थानीय तहमा त प्राप्त गरेको छ नि त होइन त्यो सहितको महत्त्व बुझाउनु पर्यो दोस्रो कुरा चाहिँ अब मेरो एउटा दिमागमा के थियो भनेदेखि सरकारले घोषणा गरेर निर्वाचन आयोगले चाहिँ आचार संहिता लागू गरेर मात्रै चुनाव हुँदैन चुनाव चाहिँ राजनैतिक दलहरूले माहौल बनाउनुपर्छ र जनतामा जानुपर्छ जनतालाई विश्वासमा लिनुपर्दछ अनि सँगै फर्किँदाखेरि साथीहरूले भन्दै हुनुहुन्थ्यो एउटै गाडीमा हामी आयौँ अरू एमपी साथीहरूसहित पनि चाहिँ मतलब अब त्यो अभिव्यक्तिले त्यो प्रस्तुतिले चाहिँ एउटा धारणा बनाउन र यसको महत्त्व बुझाउन धेरै ठुलो काम गरेको छ अब मैले अब चाहिँ बाह्रमा मैले सर्लाहीमा महोत्तरीमा धनुषामा सिराहामा विराटनगरमा चितवनमा अब मधेस तराईतिरका यी भागहरू भए म ओखलढुङ्गा उदयपुर त्यसपछि रामेछाप यी विभिन्न ठाउँका कार्यक्रमहरूमा गएँ र मैले अहिले के देख्दछु भनेदेखि अब पहिलो कुरा त हामी 70 सालमा छैनौँ हाम्रो आफ्नै आन्तरिक कारणले पनि हामी नयाँ ठाउँमा छौँ। हाम्रो आफ्नो स्थिति के छ भन्ने तपाईँको प्रश्नको सन्दर्भमा गएँ अनि अब हामी आफै एकताबद्ध भयौँ, दसवटा माओवादी एकताबद्ध भयौँ। हाम्रो सबभन्दा चाहिँ सङ्गठनात्मक ढङ्गले सुदृढ गर्न नभ्याएको, संस्थागत ढङ्गले नगएको दुई नम्बर प्रदेश हो त्यहाँ। अहिले हामी पाँचजना केन्द्रीय कार्यालयका सदस्यलाई खटाइएको छ जिल्लागत ढङ्गले। अरू ठाउँमा एउटा चाहिँ राम्रो चाहिँ वातावरण बन्दै गएको देख्छु, अलि राम्रा ठाउँमा अलि धेरै प्रत्याशी छन् र त्यो प्रत्याशीहरूको व्यवस्थापन चाहिँ कसरी गर्ने हो भन्ने चुनौती छ। किनभनेदेखि अब दाबी गर्नु पनि मैले के भनेको छु नि, यो हक पनि हो अधिकार पनि हो, यो दाबी गर्नुपर्दछ, स्वस्थ प्रतिस्पर्धा गर्नुहोस्, निषेधात्मक ढङ्गले चाहिँ नगरौँ। त अब यो धेरै प्रत्याशी भएको ठाउँमा चाहिँ आन्तरिक लोकतन्त्रको चाहिँ अभ्यास, जनवादको अभ्यास अन्तर्गत चाहिँ उम्मेद्वार दिने सन्दर्भमा चाहिँ अब भोलि त तिनवटा प्रदेशमा त भोलि नै मनोनयन छ, अब साथीहरूले सबैतिरको रिपोर्ट लिन भ्याइसकेको छैन होइन, अरू प्रदेशहरूमा चाहिँ सकिन्छ भने यही बेलामा चाहिँ एउटा नयाँ ढङ्गले यसलाई व्यवस्थित गर्न सक्यो भने, आन्तरिक एकता भयो भने धेरै ठाउँमा हामी चुनावमा राम्रो परिणाम पनि ल्याउँछौँ भन्ने ठाउँमा पनि म पुगेको छु।
समय दिनुभयो, धन्यवाद।
हस्, मैले पनि धेरै पछि तपाईँहरूसँग कुरा गरेँ र मलाई लागेका कुरा यो चुनावमा फिल्डमा गएर आएपछिका अब राष्ट्रिय राजनीतिको बारेमा परेका प्रभाव पनि अलिकति तपाईँको कुराकानीमा व्यक्त भएको छ, कुरा गर्ने अवसर दिनुभयो, धन्यवाद दिन चाहन्छु।
नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल, हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौं। कार्यक्रममा हामीले स्थानीय तहको चुनावको अन्यलता र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्यौं। नेता गिरिराजमणि पोखरेलसँग गरिएको कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिलो नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।